आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाईँ सबैलाई हार्दिक स्वागत छ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश 9 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामीसँग फेरि प्रभु येशुको रूप परिवर्तनको विवरण छ। यो घटना पहिला तीन सुसमाचारीय पुस्तकमा पाउँदछौ, मती, मर्कुश र लुकमा यो घटना उल्लेख भएको हामी पाउँदछौ। त्यसपछि मर्कुशले हामीलाई विवरण सहित बताउँछन् जब पहाड़को टुप्पोमा शिखरमा प्रभु येशूको रूप परिवर्तन हुने काम भइरहेको थियो। तल पर्वतको फेदीमा चेलाहरू चाहिँ पूर्ण रूपमा असफल भइरहेका थिए। तिनीहरूले एउटा केटाबाट भूत निकाल्न सकिरहेका थिएनन्। त्यसपछि प्रभु येशूले फेरि उहाँको मृत्युको जानकारी दिनुभयो। फेरि हामी देख्छौ त्यहाँ चेलाहरू बीच को भन्दा को ठूलो हुँ भन्ने बारेमा बहस चल्दछ, तर्क वितर्क चल्दछ। प्रथागत आफ्नो विवरण दिने काममा मर्कुश अरू सुसमाचार लेखकहरू भन्दा छोटकरीमा दिन्छन्, तर उसले प्रभु येशु ख्रिष्टको रूप परिवर्तनको सम्बन्धमा सबभन्दा लामो विवरण दिन्छन्। किन तिनले यसमा यति धेरै जोड दिए भन्ने कुरामा विचार गर्न चाखलाग्दो कुरा छ। यो हाम्रो राय हो कि प्रभु येशु ख्रिष्टको रूप परिवर्तनले ख्रिष्टको पूर्व मानवताको प्रस्तुत गर्दछ र यो उहाँको ईश्वरत्वको प्रस्तुत गर्न दिइएको थिएन। तपाईलाई थाहै होला कि पहिला तीन सुसमाचारीय पुस्तक आपसमा मिल्दोजुल्दो छन्, तर योहन्ना सुसमाचारीय यिनीहरूसँग घनिष्ठ रूपमा आपसमा सम्बन्ध राख्दैन। योहन्ना सुसमाचारीय पुस्तक जसले येशु ख्रिष्टको ईश्वरत्वको प्रस्तुत गर्दछ त्यसले प्रभु येशु ख्रिष्टको रूप परिवर्तनको घटनाको विवरण दिँदैन। तपाईँलाई यादै होला मती 16 अध्यायको अन्तिम पदमा प्रभु येशूले भन्नुभयो, यहाँ खड़ा हुनेहरू मध्ये कोही छन् जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुन्जेल कुनै ऋतुले मृत्यु चाख्ने छैन। हजुर, यस पदको त्यहाँ थुप्रै किसिमका अर्थ खुलाइहरू व्याख्याहरू छन्, तर म सोच्दछु यो स्पष्ट छ कि हाम्रा प्रभु येशूसँग निश्चय नै आफ्नै रूप परिवर्तनको यो उल्लेख थियो। त्यहाँ दुई व्यक्तिहरू थिए, पत्रुस र युहन्ना, जसले यसको उल्लेख दिन्छन्। दोस्रो पत्रुस 1:16-18 पदमा भन्दछन्, किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रिष्टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्तैसित अजमजाएका दन्त्य कथाहरूको हामीले अनुसरण गरेनौ, तर उहाँको वैभवशाली रूप हाम्रो आँखैले देख्ने हामी साक्षी छौं, किनकि महाप्रतापी महिमाबाट उहाँलाई येशु भन्ने बाणी आउँदा यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु। उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनु भएको थियो। यो पवित्र डाँडामा हामी उहाँसँग हुँदा स्वर्गीयबाट आएको त्यो बाणी हामी आफैले सुनेका थियौं। तिनी भनिरहेका छन् कि तिनीहरू हाम्रो प्रभु येशु ख्रिष्टको आगमन र शक्तिको साक्षीहरू हुन्। कहिले? ख्रिष्टको रूप परिवर्तनको समयमा। आउनुहोस् मर्कुश 9:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिएकाहरू मध्ये कोही कोही छन् जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुन्जेल कुनै किसिमले मृत्यु चाख्ने छैनन्। म विश्वास गर्दछु कि उहाँको मृत्यु र पुनरुत्थान हुनुभन्दा पहिले यस विशेष समयमा यस कथनको उल्लेख गरिएको कारण हाम्रो लागि यो बुझ्नलाई थियो कि चाहे उहाँ क्रुसमा जानुभएको होस् या नजानु भएको होस्, क्रुसमा चढ्नु भएको होस् या नचढ्नु भएको होस्, राज्यहरू उहाँका हातहरूमा छन्। उहाँले यस विश्वलाई तुरुन्तै स्वर्ग जस्तै बनाउन सक्नुहुन्थ्यो र उहाँ यस विश्वको सर्वोच्च शासक हुन सक्नुहुन्थ्यो, तर त्यस तरिकामा उहाँले तपाईंलाई र मलाई उद्धार दिन वा बचाउन सक्नुहुन्नथ्यो अनि मलाई पनि बचाउन सक्नुहुन्नथ्यो। म यसलाई लगातार अगाडि विस्तृत रूपमा उल्लेख गर्छु किनकि यो महत्वपूर्ण छ। अनि दुई पदमा भनिएको छ, त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र युहानालाई उहाँको साथले एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो अनि तिनीहरूका सामुने उहाँको रूप बदलियो। निश्चय नै यहाँ प्रश्न खड़ा हुन्छ कि किन उहाँले यी तीन मानिसहरूलाई मात्र साथमा लिनुभयो। सर्वप्रथम मलाई भन्न दिनुहोस्, तिनीहरू उहाँका अति नै साना मनपर्दो लाडे बालक भएकोले वा तिनीहरू अरू चेलाहरू भन्दा असल र ठूला ओहदाका भएकोले आफ्नो साथमा लिएर जानु भएन? म सोच्दछु तिनीहरू अति नै कमजोरी चेला वा प्रेरितहरू थिए, त्यसकारण उहाँले तिनीहरूलाई साना बालकहरू जस्तै आफ्नो साथमा लिनु पर्दथ्यो, नत्र तिनीहरू उहाँसँग आउँदैनथे। एकपल्टको कुरा हो, म आफ्नो घरमा बसेर सड़कमा एक आमाले तीन बच्चाहरूलाई लिएर हेरिरहेको थिए। तिनले एउटालाई बोकिरहेकी थिइन् र अर्कोलाई हातले समातेर अगुवाई गरिरहेकी थिइन् र अर्को चाहिँ तिनको पछि पछि तिनलाई पछ्याई आइरहेको थियो। तिनले उसलाई साथमा सँगै हिँडाउनलाई हरेक पल्ट रोकिनु पर्दथ्यो, बार बार रोकेर तिनलाई पर्खनु पर्दथ्यो। मैले तिनीहरूलाई हेरे, तिनीहरू ढिलो गरी हिँडिरहेका। मैले मनमनै सोचे तिनलाई पछ्याई रहेको त्यस सानो केटाले निश्चय नै थुप्रै समय लिइरहेको थियो, तर त्यसपछि मैले महसुस गरे कि तिनले काखमा बोकिरहेको बालक जबसम्म तिनले बोक्दिनन् तब सँगसँगै हिँड्न सक्दैनथे। मलाई लाग्छ पत्रुस, याकूब र युहन्ना पनि त्यस्तै छन्। तिनीहरू एकमात्र समूह देखिन्थे, तर म सोच्दछु तिनीहरू बच्चाहरू जस्ता थिए र उहाँले तिनीहरूलाई साथमा बोक्नु परेको थियो, साथमै लिएर हिँड्नु परेको थियो, त्यसकारण उहाँले तिनीहरूलाई रूप परिवर्तनको बेलामा आपू साथै लानुभयो। पत्रुस भन्छन् कि उहाँको वैभवशाली रूप हाम्रो आँखाले देख्ने साक्षी छौं। यहाँ महिमित येशु कुनै दिन यस पृथ्वीमा आउनुहुनेछ, यही महिमित प्रभु येशु। अनि मित्र, उही समयमा यो अन्तिममा तपाईँ र म कस्तो हुनेछौ वा हाम्रो रूप कस्तो हुनेछ भन्ने कुराको पनि तस्वीर हो। हामीलाई पहिलो युहन्ना तीन अध्यायको दुई पदमा भनिएको छ, हामी प्रभु येशु जस्तै हुनेछौ। युहन्ना एकको चौध पदमा भन्छन्, हामीले उहाँको महिमा पिताबाट आउनु भएको एक्लो पुत्रको जस्तो महिमा देख्यौं। यहाँ उल्लेखित शब्द रूप परिवर्तन हुनुभयो को ग्रीक शब्द हो मेटाफोरम वा अंग्रेजीमा मेटामोर्फोस। रूप परिवर्तन येशुको शरीरमा भएको थियो, यो खाली केही ज्योति वा बाहिरबाट केही प्रभाव उत्पादन गरेको कुरा थिएन। रूप परिवर्तन भित्रबाटै चम्कने ज्योति थियो, त्यसकारण प्रभु येशुको रूप परिवर्तनले ख्रिस्टको पूर्ण मानवताको सिकाउँछ, उहाँको ईश्वरत्वको होइन। तीन पदमा यस प्रकार लेखिएको छ, अनि उहाँका वस्त्र उज्जवल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। मित्र, उहाँका लुगाहरू वस्त्रहरू सेता भए, यो यति धेरै सेतो थियो जुन वर्णनदेखि बाहिरको कुरा थियो, किनकि ज्योति भित्रबाटै आएको थियो। भनिएको छ, अनि उहाँका वस्त्र उज्जवल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। अनि चार पदमा हामी पढ्छौं, त्यहाँ तिनीहरू कहाँ एलिया र मोसा देखा परे र उनीहरू येशूसँग बातचित गरिरहेका थिए। एलिया अगमवक्ताहरूको प्रतिनिधित्व थिए, मोसा व्यवस्थाको प्रतिनिधित्व थिए। हामीलाई भनिएको छ कि व्यवस्था र अगमवक्ताहरूले प्रभु येशूको मृत्युको साक्षी बोके। लुकाले हामीलाई भन्छन् कि तिनीहरू प्रभु येशूको मृत्युको बारेमा कुरा गरिरहेका थिए। हामी जान्दछौ कि मोसाले ख्रिष्टलाई जानेका थिए किनभने हिब्रू एघारको छब्बीस पदमा मोसाको बारेमा हामीलाई भनिएको छ, मिश्र देशको खजना भन्दा ख्रिष्टको निम्ति निन्दित हुनु ठूलो सम्पत्ति सम्झे, किनभने तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए। मोसाले जानेका थिए कि उहाँ आइरहनु भएको थियो। सबै अगम वक्ताहरूले उहाँको दुःख र त्यसपछिबाट उहाँको महिमाको बारेमा बोलेथे। पाँच र छ पदमा भनिएको छ, पत्रुसले येशूलाई भने, गुरूज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीनवटा वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। मित्र, यहाँ पत्रुस तिनीहरूको निम्ति प्रवक्ता थिए, अनि उहाँ सधैँ प्रवक्ता थिए, अर्थात पत्रुस। अनि सिमोन पत्रुस सामान्यतया बोल्नेवाला व्यक्ति थिए, र तिनले बोले जब तिनी जान्दैन थिए कि के बोल्नुपर्ने, कसरी बोल्नुपर्ने। अनि सिमोन पत्रुस धेरैपल्ट सोच विचार नगरी बोल्ने व्यक्ति थिए, अर्को शब्दमा जोश भएको तर होस नभएको। सात पदमा भनिएको छ, अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्कियो, यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन। अहिले सबै ध्यान प्रभु येशू ख्रीष्टमा केन्द्रित गरिएको छ। उहाँको शब्द अन्तिम हो। हामी मोसा वा एलियालाई उहाँसँग बराबरी कति पनि राख्दैनौ। आठ पदमा भनिएको छ, अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्। नौ पदमा भनिएको छ, उहाँहरू पहाड़बाट ओर्लन्दै गर्नुहुँदा येशूले तिनीहरूलाई मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहुन्जेल तिनीहरूले जे देखेका थिए सो कसैलाई नभन्नु भनी आज्ञा दिनुभयो। हेर्नुहोस् त, ख्रिष्टको मृत्यु र पुनरुत्थान त्यस कथासँग सँगसँगै जानुपर्छ। ख्रिष्टको रूप परिवर्तनले कुनै मानिसलाई उद्धार दिन सक्दैन। यसले आदर्श वा लक्ष्यको प्रस्तुत गर्दछ, तर त्यो लक्ष्य क्रूसमा ख्रिष्टको मृत्यु र मृत्युबाट उहाँको पुनरुत्थानद्वारा मात्र आउन सक्छ। अनि तपाईँ प्राय सधैँ यो कुरा देख्नुहुनेछ कि उहाँ आफ्नो मृत्यु र पुनरुत्थानको सँगसँगै राख्नुहुन्छ। दश पदमा भनिएको छ, तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनुभएको के हो भनी आपसमा बातचित गर्न लागे। तिनीहरू पूर्ण रूपमा पुनरुत्थानको बारेमा अनभिज्ञ थिए। तिनीहरूलाई कति पनि थाहा थिएन त्यसको बारेमा। येशूको पुनरुत्थानको समयमा तिनीहरू चिहान भएतिर गए, तर तिनीहरूले जीवित उद्धारकर्तालाई देख्न पाउँछौ भन्ने कति पनि आशा गरेका थिएनन्। तपाईले जीवितलाई देख्ने चिहान घाटमा जानुहुन्न, बरु मरेको लासलाई आदर सम्मान दिन जानुहुन्छ। एघारदेखि तेह्र पदमा भनिएको छ, अनि तिनीहरूले उहाँलाई येशू भनेर सोधे, पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्दछन्। येशूले भन्नुभयो, निश्चय नै एलिया पहिले आउँछन् र सबै कुराको पुनर्स्थापना गर्दछन्, तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखेको छ त। तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन् र उनको विषयमा लेखे बमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे। मित्र, हाम्रा प्रभुले स्पष्ट पार्नुभयो कि जब कसैले यो भन्थे, चाहे जे भए पनि प्रभु येशूले राज्यको स्थापन गर्न सकेन, किनभने अगमवक्ताले भने कि एलिया पहिले आउनै पर्छ र बप्तिस्मा दिने युहन्ना एलियाको आत्मामा आएथे। यदि तिनीहरूले येशूलाई मसीहको रूपमा ग्रहण गरेका भए युहन्ना अगमवाणीका परिपूर्णता हुने थिए, तर जबकि तिनीहरूले आफ्नो पहिलो आगमनमा येशूलाई आफ्नो मसीहको रूपमा ग्रहण नगरेकोले गर्दा एलिया उहाँको अग्रदूतको रूपमा, एलियाको अगमवाणी उहाँको दोस्रो आगमनमा पूरा हुने थियो। अहिले पर्वतमाथिको यो सुन्दर महिमित दृश्यबाट हामी तल पर्वतको फेदीमा झर्छौं, जहाँ चेलाहरूको पूर्ण हार वा पराजितको देख्छौ। चौधदेखि अठार पदमा भनिएको छ, उहाँहरू अरू चेलाहरू कहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेको उहाँहरूले देख्नुभयो। जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने र उहाँ कहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू यिनीहरूसँग के को बहस गर्दछौ। भीड़बाट एकजनाले उहाँलाई जवाब दियो, गुरूज्यू, मेरो छोरालाई गुंगो पार्ने आत्मा लागेको छ र तपाईँ कहाँ ल्याइएको छु। जब त्यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भुइँमा पछार्छ, त्यसले मुखबाट फिंच काट्छ, र त्यसले दारा किट्न लाग्छ र त्यो अरठै पर्छ। मैले तपाईँका चेलाहरूलाई त्यो भूतात्मा निकालिदिउन् भनी विन्ती गरे तर तिनीहरूले सकेनन्। मित्र, यो वास्तवमा आजको इस राज्यको तस्विर हो। प्रभु येशु पहिले नै पिताको उपस्थितिमा गइसक्नु भएको छ र त्यहाँ महिमित शरीरमा हुनुहुन्छ। उहाँका चेलाहरू उहाँसँग त्यहाँ छन्। तिनीहरू त्यहाँ पहिल्यै गइसकेका छन् अनि धेरै विश्वासीहरू त्यहाँ गइसकेका छन्। मोसा र एलिया आज त्यहाँ छन्। रूप परिवर्तन भएको पर्वतले आज स्वर्गीयको तस्विर दिन्छ। तर यस विचारा पृथ्वीमा हेर्नुहोस्, त्यहाँ भइरहेको समस्यालाई हेर्नुहोस्। यस रोगी केटाले आज पागल पृथ्वीको प्रतिनिधित्व गर्दछ। म तपाईँलाई भन्छु, म विश्वास गर्छु कि यदि हामी उठेर यस पृथ्वीलाई, यो विश्वलाई यसमा परमेश्वरले हेर्नुभए जस्तै हेर्छौं भने हामी यस निष्कर्षमा आउँछौं कि यस पृथ्वीका मानिसहरू पागल हुनै पर्छ। तिनले यस पृथ्वीमा गर्ने अभिनय, काम, व्यवहार साथै जीवन ढाँचा हेर्दा तिनी दुष्ट आत्माले, भूतात्माले ग्रसित देखिन्छन्। निराशजनकको कुरा यो छ कि मानिसहरूले यस रोगी व्यक्तिलाई चेलाहरू कहाँ ल्याए तर तिनीहरूले केही गर्न सकेनन्। अनि यस दिनको दयनीय कुरा चाहिँ संसारको आवश्यकताको उपस्थितिमा चर्च मण्डली असहाय भएको छ। मित्र, हामी विश्वासीको रूपमा विचरा दुष्ट आत्माले ग्रसित सानो केटोलाई उसका उद्धारकर्ताको प्रदर्शन गरेर सहायता गर्नुपर्दछ, जसले उसलाई परमेश्वरसँगको सही सम्बन्धमा ल्याउनुहुनेछ। तर अभाग्यवश हाम्रो चर्चको मण्डलीको सम्बन्धमा पनि उही कुरा भनिन्दछ, तिनीहरूले केही गर्न सकेनन्, चेलाहरूले गर्न सकेनन् र हामी पनि केही गर्न सक्दैनौ। त्यसकारण प्रभु भन्नुहुन्छ 19 पदमा, तब उहाँले तिनीहरूलाई जवाब दिनुभयो, ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहूला? तिमीहरूलाई कति सहु त्यसलाई म कहाँ ल्याओ? ओ, कस्तो सुन्दर कथन, त्यसलाई म कहाँ ल्याओ? मित्र, हामी धेरै क्रिस्चियनहरू पापमा गुमेका व्यक्तिहरूलाई येशु कहाँ ल्याउनु कुरा बाहेक हरेक कुरा गर्ने प्रयत्न गर्दछौ, होइन? यहाँ भनिएको छ 20-22 पदमा, तिनीहरूले त्यस केटालाई उहाँ कहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछार पछार पार्यो र त्यो भुइँमा पछारिएर फिँच काट्दै लडीबडी गर्न लाग्यो। उहाँले त्यसका बाबुलाई सोध्नुभयो, कहिलेदेखि यसलाई यस्तो भएको हो? तिनले भने, बाल्यकालदेखि नै यसलाई नाश गर्न त्यस आत्माले घरिघरि यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने दया गरी हामीलाई मदत गरिदिनुहोस्। मित्र, यो मामला अति नै गम्भीर र खराब मामला हो, अति नै दयनीय। त्यसकारण उसको पिता पीड़ित छोराको लागि बड़ो दीनता र नम्रतासँग प्रभु येशूको अगाडि विन्ती गर्यो। मित्र, जब हामी येशू गर्छौं उहाँले हामीलाई सहायता गर्न केही गर्नुहुनेछ। त्यस पदमा भनिएको छ, प्रभु येशूले तिनलाई भन्नुभयो, तपाईँले सक्नुहुन्छ भनी के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ। हरेक व्यक्तिको जीवनमा विश्वास सबभन्दा महत्वपूर्ण कुरा हो अनि विश्वास गर्नेहरूको निम्ति हरेक कुरा सम्भव छ भनेर प्रभु येशू ख्रिष्ट भन्नुहुन्छ। 24 पदमा भनिएको छ, तब झट्टै केटाको बाबुले कराएर भने, म विश्वास गर्दछु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। हेर्नुहोस् त, यहाँ पिताको विनम्र निवेदन र असहायताको पुकार। अनि 25-27 पदमा भनिएको छ, तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई येशो भनेर हप्काउनुभयो, ए गुङ्गो बहिरो आत्मा, म तलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज र फेरि कहिले त्यसभित्र नपस्। अनि चिच्याएर त्यस केटालाई साह्रै लछार पछार पारी त्यो आत्मा निस्क्यो र त्यो केटो मुर्दा सरी भयो। यहाँसम्म कि धेरैले त त्यो मरेछ भनी ठाने, तर येशूले त्यसको हात समातेर त्यसलाई जुरुक्क उठाउनुभयो र त्यो उठ्यो। मित्र, प्रभु येशूमा कुनै कुरा असम्भव छैन। अहिले त्यो गुङ्गो जन्मदेखि नै दुष्ट आत्माले ग्रसित त्यो व्यक्ति प्रभु येशू ख्रिष्टमा स्वतन्त्रता र छुटकारा पाएको छ। अनि 28-29 भनिएको छ, अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई येशू भनी सोधे, हामीले त्यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन। मित्र, उही समय प्रार्थना हरेक विश्वासीहरूको जीवनमा अति नै महत्वपूर्ण छ। आज मण्डलीहरू, विश्वासीहरू कमजोरी छन् किनभने चर्चमा, मण्डलीमा प्रार्थना कमजोरी छ, प्रार्थनाको कमी छ। 30-31 पदमा भनिएको छ, अनि त्यहाँबाट निस्केर उहाँहरू गालिल भएर जानुभयो,
यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो, किनकि उहाँले आफ्नो चेलाहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूको हातमा सुम्पिदिइनेछ र तिनीहरूले उसलाई मार्नेछन् र ऊ मारेको तीन दिनपछि फेरि जीवित भए उठ्नेछन्। तर उहाँले भन्नुभएको यो कुरा तिनीहरूले बुझेनन् र उहाँसँग सोध्न डराए। हेर्नुहोस् त, उहाँ सधैँ आफ्नो मृत्यु र पुनरुत्थानलाई सँगसँगै साथै राख्नुहुन्छ। तिनीहरूले मृत्युबाट पुनरुत्थान हुने कुराको बारेमा स्पष्ट रूपले बुझेनन्। यहाँ उहाँ तिनीहरूको लागि आफ्नै मृत्युको बारेमा बोलिरहनु भएको छ अनि सोच्नुहुँदो हो यी व्यक्तिहरूले कमसे कम केही खोजतलास त गरे तर गरेनन्। उहाँले आफ्नो मृत्युको घोषणा गरेकोले केही समयपछि तिनीहरू बीचमा राज्यमा को ठूलो हो भन्ने बारेमा तर्क वितर्क बहस चल्यो। तिनीहरूका यस्ता व्यवहार र आचरणमा तिनीहरूलाई शरम आउनु पर्ने। उहाँले आफ्नो मृत्युको र पुनरुत्थानको बारेमा जानकारी दिनुभएको यो पहिलोपल्ट होइन, तापनि अझै तिनीहरूले बुझ्न सकेनन्। त्यसपछि 33-35 पदमा भनिएको छ, उहाँहरू कफर्नुमा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिमीहरूले के बहस गरिरहेका थिए? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भनी आपसमा बहस गरेका थिए। तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिले हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। मित्र, यो नै महानता हुने खोज्नेको बारेमा गम्भीर आत्मिक सिद्धान्त हो। अनि 36-37 पदमा भनिएको छ, अनि एउटा सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूको बीचमा राख्नुभयो र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, जसले यस्ता साना बालकहरूमध्ये एउटालाई मेरो नाममा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। उहाँले यो सिद्धान्तलाई बालक लिनु भएर नमूना दिनुहुन्छ। यो कुराको याद राख्नुहोस्, प्रभु येशूले बालकलाई आफ्नो काखमा राख्नुभयो। 38-41 पदमा भनिएको छ, युहानाले उहाँलाई भने, गुरूज्यू, एकजना मान्छेले तपाईँको नाममा भूतहरू निकालिरहेका हामीले देख्यौं, हामीले त्यसलाई त्यसो गर्न मना गर्यौं किनकि त्यो हामीलाई पछ्याउने मान्छे होइन। तर येशूले भन्नुभयो, त्यसलाई मनै नगर किनकि मेरो नाममा शक्तिको काम गर्नेले तुरन्तै मेरो विरूद्धमा खराब बोल्ने छैन, किनकि जो हाम्रो विरूद्धमा छैन त्यो हाम्रो पक्षमा छ। किनभने जसले तिमीहरू ख्रिष्टका हौ भनेर तिमीहरूलाई मेरो नाममा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउने छैन। मित्र, युहानालाई सधैँ स्त्री हृदय भएको प्रेरितको रूपमा विचार गरिन्थे, तर यहाँ उसको अग्निमय मिजाजको ध्यान दिनुहोस्। येशु यहाँ कुनै प्रकारको साम्प्रदायिक आत्माको डाँट्नुहुन्छ। तपाईँ कुराको यहाँ ध्यान दिनुहोस् कि येशुले बताउनु भएको एकताको आधार हो मेरो नाममा। येशुको नाममा गरिएको कुनै पनि काम कुनै पनि चेलाहरूले निन्दा गर्नुहुँदैन। यदि कोही येशुको नाममा काम गरिरहेको छ भने उसले येशुको महिमाको काम गरिरहेको छ र हामीले उसलाई आदर गर्नुपर्छ। तर उही समयमा हामीले यो पनि थाहा लगाउनुपर्छ, तिनी सत्य ख्रिष्टका विश्वासी वा बाइबलको आधारमा हिँड्ने जन हुन् या होइन, किनकि त्यहाँ थुप्रै झुट्टा शिक्षकहरू छन् जो भेडाको भेषमा आउने डरलाग्दा बुवासाहरू हुन्। यसपछि अहिले पद 22 यो कुराको थाहा पाउँछौ कि उहाँले आफ्नो काखमा बोक्नुभएका साना बालकतिर फर्कनुहुन्छ। यो नम्र कुरा हो, तर यो त्यो व्यक्तिहरूको निम्ति वा त्यो व्यक्तिहरूमाथि कठोर कुरा हो जसले बच्चालाई बाधा दिन्छन्। 42 पदमा भनिएको छ, जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई बाधा देला त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुन्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुने थियो। त्यसपछि उहाँले यो कुरा थप्नुहुन्छ, 43 पदमा, यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ, दुई हात भएर नरकको ननिम्ने आगोमा जानुभन्दा डुडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। के तपाईलाई थाहा छ यहाँ नर्कको बारेमा उहाँ बोलिरहने को हुनुहुन्छ? त्यो आज थुप्रै मानिसहरू छन् जो भन्छन् कि नम्र येशु, दयालु येशु। मित्र, उहाँ मात्र एक हुनुहुन्छ जो नर्कको बारेमा बोल्नुभयो। पावले यसको बारेमा कहिले कुरा गरेनन्, तर येशु प्रभुले गर्नुभयो। जबकि उहाँले यसको बारेमा बताउनु भएकोले गर्दा हामीले उहाँको कुरा सुन्दा असल हुने थियो। उहाँले भन्नुभयो, त्यहाँ नर्क भन्ने एक निश्चित स्थान छ। अनि त्यो नर्क त्यस्तो स्थान हो जहाँ कहिले पनि आगो निप्दैन। 45-47 पदमा भनिएको छ, अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनु भन्दा त खोरण्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। नरकमा न किराहरू मर्दछन् न आगो नै निप्दछ। यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनु भन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो। हजुर, येशु हात खुट्टा र आँखाको बारेमा बोल्नुहुन्छ। आँखाले पापमा डोर्याउन सक्छ। हब्बाको बारेमा सोच्नुहोस्, जसले पहिले मना गरिएको रुखको खानको निम्ति असल देखिन्, तब यसरी आँखाले देखिन्, उसको खुट्टा बगैँचाको रुखको अगाडितिर सरेर र उसले हातले टिपेर खाए। यसरी तिनले परमेश्वरको विरूद्धमा पाप गरिन्। 49-50 पदमा भनिएको छ, किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ। नुन असल हो, तर नुनको स्वाद गयो भने त्यो के स्वादिलो तुल्याउने? तिमीहरू आफू आफूमा नुन राख र आपसमा शान्तिमा रह। मित्र, यिनीहरू अनौठो कथनहरू हुन्। यहाँ खास विचार यो हो भन्न खोजिएको कि दुवै आगो र नुनले शुद्ध बनाउँछ। आगोले धातुको मैलोलाई जलाएर शुद्ध बनाउँछ, नुनले चाहिँ भित्र घुसेर भ्रष्टको जलाउँछ र अशुद्धताको फैलावटलाई नियन्त्रण राख्दछ। यदि हामीसँग नुन छ वा परमेश्वरको वचनको काम छ, हामी भित्र काम गरिरहेको छ भने यसले शुद्ध गर्छ र शान्ति ल्याउँदछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।